फिर ऐसे ही बंदे की एक तस्वीर दिखाई गई है कि इसकी हालत पता है कैसी है ऐसे बंदे की। क्यों नहीं ये मानते, क्यों नहीं ये ईमान लाते, क्या मसला, प्रॉब्लम क्या है इनके साथ। तो उसकी तस्वीर कैसे दिखाई, इन्ना जालना फी आनाकिहिम अगलालन, बेशक हमने हमने डाल दिया, दो दफा आया, हमने हमने डाल दिया, यानी हमने ही फिर इनके साथ ये सलूक किया है, इनको इनका ये हाल किया है। क्यों? क्योंकि ये वो हठ धर्म लोग हैं जो मानना नहीं चाहते, ये मुतकब्बिर लोग हैं, इनका फिर ये हाल किया है, इनकी तस्वीर क्या है कि हमने डाल दी है, फी आनाकिहिम अगलालन, इनकी गर्दनों में अगलाल तौक डाल दी है। कितने बड़े हैं वो तौक, आपने तौक देखे होंगे, जो क्रिमिनल टाइप लोग होते हैं उनके गले के अंदर भी डाल होते हैं, या कोई किसी उसके अंदर देखा होगा, पुराने लोगों को दिखाते हैं तो वो तौक से पड़े होते हैं ना, और वो जंजीर उनके हाथों तक भी जा रही थी, हाथों में हथकड़ियां होती हैं, गले में तौक डाला होता है, स्लेव्स वगैरह को ऐसे ले जाते थे पुराने जमानों के अंदर। तो ये जो शैकल्स हैं जो उनके गले में पड़े हुए हैं, ये कहाँ तक जा रहे हैं? एक तो वो आपने बारीक सा कड़ा देखा होगा, लेकिन ये वैसे नहीं है, ये पता है कहाँ तक जा रहे हैं, ये गर्दन के नीचे से शुरू होके चिन तक जा रहे हैं, उनकी उनकी ठोड़ियों तक जा रहे हैं। और सोचें आप अपने जहन के अंदर लेकर आए, ये कभी अगर किसी को इत्तेफाक हुआ हो, ये कॉलर वगैरह किसी ने पहना हो देखने का, या कभी आपकी गर्दन में कुछ जरा दर्द होती तो वो कॉलर हम पहन लेते ना, वो कॉलर कैसा होता है कभी पहन के देखा आपने? वो ऐसे तो हमारा वाला तो जो होता है वो ऐसे नरम सा होता है, और वो फिर हम अपनी गर्दन मूव भी कर सकते हैं, मगर थोड़ी मुश्किल होती है। मगर वो कैसे होता है, नीचे से लेके, यानी ये जो आपकी कॉलर बोन है इससे लेकर ऊपर गले के ऊपर तक, चिन तक जा रहा होता है, राइट। अब इसी को सोचे कि लोहे का हो अगर वो, अस्तग़फिरुल्लाह, लोहे का अगर हो तो हाल क्या हो फिर, आप तो फिर गर्दन ही नहीं हिला सकते ना, वो टाइटली साथ लोहे का बना हुआ है और वो गर्दन के साथ चिपका हुआ है और वो चिन तक जा रहा है। अब आप अंदाजा कीजिए ऐसे इंसान की तस्वीर जहन में लेकर आए, फरमाया वो उसकी ठोड़ियों तक है, फहुम मुकमाहून, तो वो उससे सर उठाए हुए हैं। मैंने आपको बताया कमाहा कहते हैं ऊंट, जब जब उसको पानी के लिए ले जाया जाता है ना, तो आप देखते हैं वो पानी पी के फिर उसके बाद अपना सर ऐसे ऊपर को उठा लेता है और पीछे को गर्दन ले जाता है, कभी देखा है ऐसे पीछे को गर्दन, या जैसे आप सवार है वो अपने ऊंट की मुहार खींचता है तो वो पीछे को उसका सर लेकर जाता है, कैसे हो जाता है फिर उसका सर। तो अब क्या है कि एक तो उनके गले के अंदर इतने बड़े बड़े तौक हैं लोहे के, और वो चिन तक आए हुए हैं, गर्दन हिलने के काबिल नहीं है, और फिर वो उनका सर इसकी वजह से ऐसे हुआ हुआ कि जाहिर है सीधा तो हो ही नहीं सकता, फिर सर भी पीछे को गया हुआ उनका। ये क्या इमेजरी है, ये क्या तस्वीर है, किस चीज की तस्वीर कशी है? ये दिखाया गया एक ऐसे आदमी को जिसमें इतना का तकबर है, इतना तकबर है, तकबर की वजह से वाकई भी ऐसे होता भी है कि कुछ लोगों में इतना तकबर होता है कि आपको लगता है कि इनके वाकई गले में ना कोई ऐसे बड़े बड़े कॉलर्स पड़े हुए लोहे की, क्योंकि वो उनकी गर्दन ना ऐसे ऊपर होती है, खास तौर पे कोई बहुत ही बड़े मालदार लोग हों, कोई बहुत ही बड़ी कुर्सी वाला हो, तो उस वो तो नीचे को देखता ही नहीं है, नीचे तो कीड़े मकौड़े ही रहते हैं, तो इनको क्या, उसका सर भी थोड़ा सा खम होता है सर में, और ऐसे एक अदा के साथ ना सर ऊपर होता है, ये कोई अच्छे इंसान की तस्वीर नहीं है, इसलिए कि उसको नीचे तो नजर ही नहीं आ रहा, उसको बस ऊपर ही नजर आ रहा है, उसकी आंखें भी ऊपर कोई उठी हुई है, क्योंकि गर्दन जो ऊपर उठी हुई है। तो अल्लाह ताला ने उनको जो ऐसे काफिर हैं जो नहीं मान के देते, जो चढ़ते सूरज को भी देखेंगे तो कहेंगे नहीं नहीं हम नहीं मानते, हम नहीं मानते, उनकी मिसाल इस तरह बताई है कि इनकी अंदर असल में तकब्बुर कूट कूट के भरा हुआ है, इतना तकब्बुर है इनको तो कुछ नजर ही नहीं आता, हक देख ही नहीं सकते, ये सिराते मुस्तकीम सामने इनको क्या नजर आएगा, उनका तो सर ऊपर है और वो तौक उनके गले में है, अब वो नीचे ही नहीं कर सकते। अल्लाह अकबर, कुफर की ये शक्ल है जिसके अंदर इंसान तकब्बुर की वजह से इनकार करता है। एक है ना, ये जितना انسان کے اندر تکبر زیادہ ہوتا ہے نا اتنا ہی وہ حق سے دور ہوتا جاتا ہے. میں اتنی بڑی چیز میں ایسے کروں, میں کیوں مان کے دوں. یہ کہا جاتا ہے جیسے یہ ابو جہل یا اس طرح کے جو لوگ تھے, ابو لہب اور ایسے لوگ تھے, ان کے بارے میں یہ آیات اتری ہیں کہ لقد حق القول علی اکثرهم فهم لا یؤمنون. اور پھر یہ کیسے ہیں, ان کے اندر تکبر اتنا ہے, یعنی جیسے اب ولید بن مغیرہ تھا یا یہ آس بن وائل, ایسے لوگ تھے متکبر تھے. اور ابو جہل کے بارے میں تو خاص طور پہ آتا ہے کہ وہ اپنے ساتھیوں سے کہنے لگا قسم کھا کے کہ اگر میں نے محمد صلی اللہ علیہ وسلم کو نماز پڑھتے ہوئے دیکھ لیا نا تو پتھر سے ان کا سر پھاڑ دوں گا. جب اس نے آپ کو نماز پڑھتے ہوئے دیکھا تو پتھر اٹھا کے آپ کی طرف بڑھا. تو جب اس نے پتھر اٹھا کے آپ کی طرف اشارہ کیا تو اس کا ہاتھ اس کے گلے کی طرف لوٹ گیا اور پتھر اس کے ہاتھ کے ساتھ چمٹ گیا. اس کو ایسی تصویر اس کی بتائی جا رہی ہے. اللہ اکبر. تو یہاں پہ بعض نے اغلال سے مراد اس کے ہاتھ لیے, ہاتھوں میں جیسے بیڑیاں تو اس کے ہاتھ ہی گردن سے چمٹے ہوئے. تو یہ جیسے ابو جہل کی یہ میں نے آپ کو تصویر بتائی کہ ایسے وہ ہو گیا تھا. تو اس سے صرف ابو جہل ہی نہیں, اس زمانے میں تو ابو جہل تھا, مگر ایسا کوئی بھی انسان جو تکبر کی وجہ سے اس حالت میں پہنچ گیا ہو کہ اس کو کچھ دکھائی نہ دیتا. دیکھیں توک نے بھی اس کو ایسے کیا ہوا ہے, اوپر سے اس کی گردن بھی ایسے اوپر کوئی بھی ہے, تو پھر ایسے انسان کو حق کیسے نظر آئے گا؟ وہ گردن ہلا ہی نہیں سکتا. اور آپ کو پتا ہے دوزخیوں کی گردنوں میں بھی توک پھنسے ہوئے ہوں گے جس کی وجہ سے ان کی ٹھوڑیاں اوپر کو اڑ جائیں گی. ظاہر ہے جب چنز اوپر کو جائیں گی تو سر بھی اوپر کو. تو یہ وہ لوگ ہیں جو کہ مان کے ہی نہیں دیتے, اور جس میں تکبر نہیں ہوتا نا عاجزی ہوتی ہے, اس کی گردن کبھی اس طرح سے تنی ہوئی نہیں ہوتی. آپ صلی اللہ علیہ وسلم کو دیکھیں جب مکہ میں داخل ہو رہے تھے تو فاتح بن کے داخل ہو رہے ہیں, ایسے ہی عام دنوں میں نہیں, فاتح مکہ کو فتح کر لیا تھا. اس وقت جب داخل ہو رہے تھے تو آپ صلی اللہ علیہ وسلم کی حالت کیا تھی کہ آپ اس وقت سر کو جھکائے ہوئے تھے, اس قدر سر جھکا ہوا تھا کہ اونٹ کے کجاوے سے جا کے لگ رہا تھا, اور اللہ کی حمد و ثنا بیان کر رہے تھے. حالانکہ وہ وقت ہوتا ہے کہ لوگ آپے سے باہر ہو جاتے ہیں, لوگ ناچتے ہیں, پٹاخے بجاتے ہیں, آتش بازیاں کرتے ہیں, کیا کیا نہیں کرتے. آپ دیکھیں ایک گیم میں کوئی جیت جائے تو کیا حالت ہوتی. تو انہوں نے مکہ فتح کیا تھا, معمولی بات نہیں تھی, لیکن اس کے باوجود نبی صلی اللہ علیہ وسلم کی عاجزی کی انتہا تھی یہ. حالانکہ ایسے ٹائم پہ تو جو تھوڑا بہت عاجز ہو وہ بھی ذرا اکڑ جاتا ہے, وہ کہتا ہے کہ آج تو بھائی جائز ہے, اکڑ آج جائز ہے, کیونکہ آج تو ہم فاتح ہیں, آج تو ہم جیت گئے ہیں, آج تو ہمیں ہم جو بھی کریں تو ٹھیک ہے. سر خام خواہ ہی اوپر ہو جاتے ہیں, گردن تن جاتی ہے, چال ڈھال ہی الگ ہو جاتی ہے کہ جیت بھی لی ہے نا ہمیں آج, تو عام بندے بھی اکڑنے لگتے ہیں. اب وہ فاتح بن کے آ رہے ہیں, تو تب آپ صلی اللہ علیہ وسلم کا یہ حال ہے, تو عام دنوں میں کیا حال ہوگا. اور یہ لوگ کیسے ہیں متکبر, کہ یہ تنے ہوئے ہیں, اکڑی میں ان کی گردنیں, انہوں نے نہیں ماننا. وجعلنا من بین ایدیہم سدا ومن خلفہم سدا, ان کی اور حالت کیا ہے, گردن ایسے ہے اور آگے اور پیچھے سد ہے. سد کہتے ہیں بیریئر کو, کوئی رکاوٹ کو, کوئی دیوار کو. رکاوٹ ہے ان کے آگے بھی اور ان کے پیچھے بھی. کیسی رکاوٹ ہے, ڈفرینٹ اس کی انٹرپریٹیشنز کی گئیں. مثلا پیچھے جو رکاوٹ ہے کیا ہے, پیچھے ہے پاسٹ, پاسٹ کے لوگوں سے ہی کوئی یعنی کوئی سبق لے لیتے, ان بستیوں سے, ان لوگوں سے, ان کی ہسٹری سے ہی کوئی سبق لے لیتے, وہ بھی نہیں ان کو نظر آتا کیونکہ ان کے پیچھے دیوار ہے. اور ان کے آگے بھی دیوار ہے. آگے دیوار کیا ہے کہ فیوچر جو آگے ہے, جو انجام ہے, اس سے بھی بے خبر ہیں, اس کے سے بھی آگے ان کے دیوار ہیں, ان کو وہ بھی نہیں نظر آتا. दूसरी इसकी क्या इंटरप्रिटेशन हो सकती, क्या है दीवारें? देखें, एक है इंसान की हिदायत जो उसको कायनात में गौर व फिक्र करके मिलती है, वो है आगे, उससे भी नहीं इनको समझ आती, और एक है इनकी हिदायत जो कि इंसान के अंदर फितरत में मौजूद होती है। इंसान पैदा होता है ना तो हिदायत पे, इस्लाम पे पैदा होता है। इन्होंने उस फितरत में जो जिसको पीछे की दीवार कहेंगे, जो पीछे से ये लेकर आए, उसको भी जाया कर दिया। अल्लाहु अकबर। फिर देखें बहुत सारी और भी इसकी गई के इंसान आगे जा रहा हो तो कहीं जा रहा हो किसी मंजिल की तरफ, तो आगे रास्ता ना मिले तो पीछे चला जाता है, चलो वापस घर ही चला जाऊं। इनके ना आगे ना ये मंजिल तक पहुंच सकते हैं, ना पीछे जा सकते हैं, दीवारें खड़ी हुई हैं। और ये दीवारें किस चीज की हैं, ये दीवारें किसने खड़ी कर दी? ये क्या इनके साथ जुल्म हो गया कि इनके आगे पीछे दीवारें हैं? ये दीवारें जानते हैं किस चीज की हैं? ये कुफर की हैं, ये नाफरमानी की हैं, ये गुनाहों की हैं। ये दीवारें खड़ी हो जाए तो इंसान को नजर नहीं आता फिर कुछ, वैसे भी गर्दनें ऊपर हैं और आगे पीछे दीवारें हैं, ऐसे इंसान को क्या समझाएंगे? बैरियर्स खड़े किए हैं इसके, इस सद के ना दूसरी तरफ है इस्लाम, दूसरी तरफ है रोशनी, लेकिन ये देख ही नहीं रहे। अल्लाहु अकबर। ये आयत बहुत पावरफुल आयत है, इसलिए कि नबी सल्लल्लाहु अलैहि वसल्लम जब अपनी हिजरत के बाद अपने घर से निकले थे, कुरैश जमा थे, घेरा डाला हुआ था, वो इस इंतजार में थे आप घर से निकले तो हम आपको ईजा पहुंचाएं, तो उस वक्त जिब्राइल अलैहिस्सलाम ये आयात लेकर आए कि आप ये आयात तिलावत करें। हो सकता है वैसे सूरतें पहले भी उतरी होती हैं, ऐसे नहीं होता कि उसी वक्त जरूरी उतर रही हूँ, पहले भी उतरी होती हैं, उसके बाद जिब्राइल अलैहिस्सलाम दोबारा उनको लेकर आते हैं कि आप ये पढ़ें, जैसे कि सूरह फलक और नास पहले से उतरी हुई थी, लेकिन आप सल्लल्लाहु अलैहि वसल्लम के ऊपर जब वो उन्होंने जादू किया तो उस वक्त आप वो दोबारा ये बताई गई, तो ये आयत लेकर आए, सूरह यासीन लेकर आए, आपसे फरमाया कि आप इनके सामने से ये पढ़ते हुए निकल जाएं, तो आपने हाथ में एक खाक की मुट्ठी ली और सूरह यासीन की तिलावत करते हुए इनके सामने से निकले और इनके सरों के ऊपर खाक डालते हुए गुजरे, तो आप सल्लल्लाहु अलैहि वसल्लम इनके सामने से गुजर रहे थे, वो देख ही नहीं सकते थे, मगर हर एक की सर में खाक पड़ी हुई थी। ये अल्लाह ताला की तरफ से एक यानी मौजज़ा था कि सब के सर में पड़ गई, और ये इसीलिए इस आयत के तक, बल्कि बार जगह पे आता है कि इस आयत तक, आयत 9 तक पढ़नी चाहिए या इस आयत को पढ़ें तो आपको इंशाल्लाह कोई ऐसी तकलीफ दे चीज़ है या कोई ऐसा ख़तरा है, कोई इंसान है जिससे खौफ आ रहा है, तो ऐसे कर लेंगे तो इंशाल्लाह ताला अल्लाह ताला आपको उसके शर से महफूज रखेगा। इसी तरह एक जगह पे आता है, कुर्तुबी एक मुफस्सिर हैं कुरान के, बहुत बड़े मुफस्सिर हैं, उन्होंने अपनी तफसीर में लिखा हुआ है कि एक दफ़ा मेरे घर में दुश्मन घुस आया था, वो मुझे कत्ल करना चाहते थे, तो मैंने यही आयत पढ़ी और वो मुझे पहचान भी नहीं सके, मैं उनके सामने से निकल गया। फिर ढांप दिया हमने इनको, बस वो देख नहीं पाते, फिर इनकी आंखों के भी आगे पर्दा आ गया हुआ, इनको कुछ समझ नहीं आती, ये कुछ नहीं देख पाते, इनको नजर ही नहीं आ रहा कि हक क्या है। देखिए सोचें कितनी सफोकेशन है इसकी, इसके अंदर ना, कि कोई ऐसे अंदाजा करें कि ऐसा तौक हो गले के अंदर, फिर इस तरह से तनी हुई हो गर्दन, फिर आगे और पीछे सद हो, गर्दन फ्रीज हो गई भी हो इस पोजीशन के अंदर, तो ऐसी तस्वीर कोई सोचता है इंसान तो घबराहट होने लगती है। लेकिन तकब्बुर ऐसी चीज है, तकब्बुर में इंसान ऐसा ही हो जाता है, उसको अंदाजा नहीं हो रहा होता, और ये वो अपने लिए खुद चूज करता है। अब ए नबी बराबर है, अब आप इनको बताएं या ना बताएं, ये ईमान नहीं लाएंगे। तो इसलिए आप सल्लल्लाहु अलैहि वसल्लम को एक तसल्ली देने के लिए बात कही गई कि ये ईमान नहीं लेकर आएंगे, अब आप चाहे इनको तबलीग करें या ना करें, इनके लिए बराबर है, उनको जैसे सुमन बुकमन उम्मीन हो चुके हैं, तो फिर क्या इनको तबलीग नहीं करनी चाहिए? यार इन्होंने ईमान नहीं लेकर आना तो क्या नहीं करनी चाहिए? एक तो मैंने अभी आपको बात बता दी ना कि ताकि कयामत के दिन इनके ऊपर एक हुज्जत हो जाएगी कि आपको बताया गया था। और क्या वजह हो सकती है? क्यों क्यों उनको, आप सल्लल्लाहु अलैहि वसल्लम को क्यों नहीं मना किया गया, या हमें क्यों नहीं मना किया गया कि आपने, कुछ लोग तो ईमान लाएंगे ही नहीं, आपको क्या जरूरत है उनको बताने की, उन्होंने तो लाना ही नहीं ईमान। हम सोचिए क्यों मना नहीं किया गया इस चीज से? इसलिए कि हमें किसी को भी नहीं मालूम कि वो कौन से लोग हैं जो वाकई ऐसे हैं कि वो कभी ईमान नहीं लेकर आएंगे। हमें तो नहीं पता ना, ये तो अल्लाह ताला को पता है। हम कैसे किसी के ऊपर, कितना भी कोई हो, हम उसके ऊपर नहीं ये फतवा दे सकते कि ये नहीं ईमान लेकर आएगा। आप सीरत में से देखते हैं कि अबू सुफियान कितने अरसे के बाद, फतह मक्का के भी बहुत बाद में उनके ऊपर, यानी कलमा पढ़ के तो दाखिल हो गए थे लेकिन ईमान उस तरह से दाखिल नहीं हुआ था दिल में। कितनी देर बाद हुआ, कितने कितने लोगों को कितना टाइम लगा। तो आपको नहीं पता कि कौन अपनी जिंदगी के आखिर में ईमान ले आए, कौन किस बात को किस वक्त सुन के, उस वक्त ना अगर माने लेकिन बाद में वो बात उसके दिल में किसी तरह असर कर जाए, हम नहीं जानते। तो हम किसी के ऊपर भी, क्योंकि हम गैब का इल्म नहीं रखते ना, हम किसी के ऊपर भी ये बात नहीं कर सकते कि फलां तो मानेगा ही नहीं, इसलिए फायदा क्या। सवाउन अलैहिम अलम, इन्होंने तो ईमान लाना ही नहीं है, इनके लिए तो बराबर ही है। ये हम कैसे फैसला कर सकते हैं? हम ये फैसला नहीं कर सकते। इसलिए बताते रहना जरूरी है, ये इल्म सिर्फ अल्लाह ताला को है। अब अगली आयत में उन लोगों का जिक्र आ रहा है कि जो ईमान ले आएंगे, जो फायदा उठाएंगे। चले इनको तो फर्क नहीं पड़ता, इनके लिए तो सेम है, आप बताएं ना बताएं, दावत दें ना दें, इनके वो है ना कि एक कान से सुना दूसरे से निकाल दिया, इनको नहीं फर्क पड़ता, इनके दिलों में अंधेरे जम चुके हैं। तो फिर अब किसको फिर फर्क पड़ेगा कि कौन फिर फायदा उठाएगा, उनका दूसरे ग्रुप का जिक्र आया। मैंने आपको बताया ना कि मीं बरसता है लेकिन आपने उनकी भी हालात देख ली है, जो पत्थर हैं उनके ऊपर कुछ नहीं उगेगा। अब आप वो देखें जो जरखेज दिल हैं, ऑलरेडी जरखेज हैं, फिर उनके ऊपर जब मीं बरसता है तो फिर क्या होता है? इन्नमा तुनजिरो, आप ए नबी इंतजार कर सकते हैं सिर्फ उसको जो मनितबा दिक्रा, जो पैरवी करता है नसीहत की, वह खाशी और रहमान बिलगैब। दो चीजें जिसके अंदर होती हैं ना, वो सिर्फ आपकी इस तज़कीर से फायदा उठाएंगे, आपकी इस आपकी नसीहत से, आपके इंजार से फायदा उठाएंगे। कौन है? नंबर वन मनितबा जिक्र, जो जिक्र का इत्तेबा करे। जिक्र से मुराद क्या है? कुरान, कुरान करीम का वो पता है एक नाम जिक्र भी है, ठीक है? ये आज आपको नया नाम पता चला कि कुरान करीम का एक नाम है जिक्र। किसको कहते हैं? रिमाइंडर को। तो ये रिमाइंड कराता है लोगों को, जैसे मैंने अभी आपको पहले बात कही है कि हम ये सोचते हैं कि हमने कोर्स मुकम्मल कर लिया तो अब बस ठीक है, किताबें बंद करके रख दो, अब जरूरत नहीं है, सर्टिफिकेट तो मिल ही गया ना। नहीं, कुरान क्या है? जिक्र। किसको रिमाइंडर नहीं चाहिए? हाँ, किस कौन ऐसा है जो कभी ना भूलता हो, हमेशा उसको हर बात याद रहती हो? कोई दावा कर सकता है? हर एक को रिमाइंडर चाहिए, हर एक को तज़कीर चाहिए। और तज़कीर हमेशा उसी बात की होती है जो इंसान को पहले से मालूम हो। मिसाल के तौर पे हमने कहीं जाना है, अगर अब आज कहीं हमारी दावत है, अब हमने जाना है, हमें पता था, लेकिन आज आके बच्चा शाम को याद कराता है, ओ आपको पता है आज ही तो दावत पे हमने जाना है। ये क्या है? तज़कीर। ये क्या है? रिमाइंडर। यानी ऐसे नहीं है कि पता ही नहीं था और अब उसने इन्फॉर्म किया, नहीं, हमें पता था, हमने दावत कबूल भी कर ली लेकिन जहन से बात महव हो गई। अब इतने दूसरे चक्करों के अंदर इंसान भूल ही गया, उस वक्त बच्चे ने जो याद आके कराया ना, वो है तस्कीर, वो है जिक्र। बात समझ आई? अब क्या है ये कुरान कैसे जिक्र है फिर? इसका मतलब अल्लाह ताला ने ये बातें हमें बताई हुई है, हमारी फितरत में, तौहीद हमारी फितरत में है ये चीज़ कि एक दिन होना चाहिए जिस दिन सवाल जवाब हो, जिस दिन हिसाब किताब हो, ये हमारी फितरत पुकारती है, अल्लाह ने इसमें डाल दिया है। हाँ, मगर हम सबको रिमाइंडर चाहिए होते हैं, हम सबको टाइम टू टाइम इस चीज़ की याद दहानी करानी करने की ज़रूरत होती है कि वो चीज़ें जो महव हो गई, आप देखते हैं ना, चीज़ पड़ी होती है उसके ऊपर डस्ट पड़ जाती है, डस्ट पड़ जाती है और वो उससे कवर हो जाती है, इस डस्ट को झाड़ने की ज़रूरत होती है। बार बार कोई हमें बताए, बार बार हमें याद दिला दे, हर इंसान को इसकी ज़रूरत है। अगर हमें रिमाइंडर ना चाहिए होते ना, हम बस एक दफ़ा करके ही काफ़ी हो जाते, हमें एक दफ़ा बता दिया तो सारी ज़िंदगी के लिए हमारे लिए वो काफ़ी हो जाता ना, तो फिर अज़िक्र कहने की ज़रूरत नहीं थी कुरान को, फिर इसका नाम ये होने की ज़रूरत ही नहीं थी, क्योंकि जिक्र के अंदर है ही लफ्ज़ रिमाइंडर का, याद दिहानी का है। जैसे हम कहते हैं, ओ मुझे याद आया मैंने तो ये काम करना था, अब इसका मतलब पहले से एक पता था, लेकिन चूंकि दुनिया इतनी आपको अपनी तरफ अट्रैक्ट करती है, इसके अंदर इतना यानी टेम्पटेशंस हैं, इतनी इतनी चमक दमक है, इंसान इसके अंदर खो जाता है, उसको भूल जाता है। और जितनी दूर देर आप अजिक्र से दूर रहते हैं ना, उतनी मट्टी पड़ती जाती है, पड़ती जाती है, गफलत छाती जाती है, फिर अजिक्र आता है तो आपको याद आ जाता है, ओ अरे सीधी कर लूं अपने आप को, मैं किधर को जा रही थी, ये तो मैंने गलत किया, ऐसे तो नहीं करना चाहिए था। फिर आप अपनी जिंदगी को फिर सीधे की तरफ लेकर आते हैं, फिर उसके बाद भूल जाते हैं, फिर उसी के अंदर पड़ जाते हैं, फिर वो आपको सीधा किया जाता है, और फिर आपको जिक्र अजिक्र आके आपको रिमाइंड कराता है कि नहीं, किधर जा रही हो, वापस आ जाओ, फिर आप इधर को वापस आते हैं, फिर भूल जाते हैं, फिर चल पड़ते हैं। देख नहीं रहे आप दुनिया कितनी अट्रैक्ट करती है, सारा टाइम तो हम इसके अंदर होते हैं और ये मुसलसल हमें खींच रही है, एक तरफ शैतान मुसलसल हमें इस दुनिया के झंबेलों के अंदर ही खींचता जा रहा है कि ये आखरत भूल जाए, इसको इससे महव कराओ, इसको इतना इसके अंदर बिजी कर दो कि इसको याद ही ना रहे कि हमने कहीं जाना है, इसको याद ही ना रहे कि कोई रब है, इसको याद ही ना रहे कि मेरा कोई हिसाब किताब लेने वाला है, कोई दिन आने वाला है, उसकी मुझे तैयारी करनी है, ये सब भुलाता है। तो अज़िक्र का काम होता है हमें याद दहानी करा देना। शुक्र है कि अल्लाह ने रिमाइंडर भेज दिया, हम रिमाइंडर के लिए कभी अलार्म लगाते हैं, हम कभी रिमाइंडर्स के लिए अपने लिए कोई इसके अंदर वो लिखते हैं फ़ोन के अंदर कि ये भाई मुझे बात याद आ जाए, कितने हम रिमाइंडर्स लिखते हैं, क्योंकि हम भूल जाने वाली मखलूक है, इंसान है ही भूल जाने वाला, तो कोई दावा नहीं कर सकता कि मैं कभी नहीं भूलती, जो कभी नहीं भूलता उसको शायद नहीं होगी फिर अज़िक्र की ज़रूरत, लेकिन जो इंसान है, इंसान का नाम ही इंसान है ही इसलिए, ये लफ्ज़ है ही इसलिए भूल जाने वाला, तो उसको तो अज़िक्र हमेशा चाहिए अपनी ज़िंदगी में। तो अल्लाह ताला फरमाते हैं कि आपके इंतज़ार से कौन फ़ायदा उठाएगा, जो इत्तेबा करेगा अज़िक्र की, यानी क्या मतलब, जो इस कुरान को फॉलो करने वाला होगा, या इत्तेबा का मतलब क्या होता है, किसी के फुट स्टेप्स को एज इट इज़ फॉलो करना, यानी इस कुरान को सीखे, समझे, सुने, इस पे अमल करे, इसके मुताबिक अपनी ज़िंदगी को गुजारे, इसको पर तदब्बुर करे, इसको आगे पहुंचाए, ये है इत्तेबाए कुरान। तो जो अपनी मेहनत इस कुरान के साथ करता है ना, फिर उसके ऊपर आपकी ये जो इंतजार है इसका असर होता है। और नंबर टू चीज क्या है, सिर्फ ये नहीं, नंबर टू चीज क्या है, वह खाशी रहमान बिल गईब, और जो डरता है रहमान से गैब में। अब ये देखें, वो तो रहमान है, अब जो हम तो जब रहमान लफ्ज सुनते हैं ना, तो हम तो बिल्कुल ही केयर फ्री हो जाते हैं, अब हम कुछ भी करो, आप कोई गुनाह भी करो तो कोई बात नहीं, पता नहीं है वो रहमान गफूर रहीम है ना, वो रहमान रहीम है तो वो तो माफ़ी कर देगा। वो ऐसे लोग नहीं है जनाब, वो तो वो है कि बेशक वो रहमान है, वो फिर भी डरते हैं, ये कैसे हो गया, रहमान तो कोई डरने की बात नहीं होता, रहमान का मतलब तो रहम है, रहमत है, तो हम फिर उस मेहरबानी है, हम फिर उसे क्यों डरे। अल्लाह अकबर, पता है ये लोग कैसे होते हैं, ये क्या किस बात से डरते हैं कि वो कहीं हमसे नाराज ना हो जाए, वो जो इतना हम पे मेहरबान है, जिसने हमें इतना कुछ दिया है, जिसकी रहमत हमारी जिंदगी को घेरे हुए है, हम हर तरफ से उसकी रहमतों में घिरे हुए हैं। देखिए ना, हम तो पलक भी नहीं झपक सकते उसकी रहमत ना हो तो। हाँ, तो उसने अगर अपनी रहमत हमसे छीन ली, हमसे दूर कर दी, उसकी रहमत हमसे चली गई, हमसे रूठ गई, तो हमारा क्या होगा? इस वजह से वो डरते हैं। हमारे जैसों को तो डर होता नहीं है, जब रहमान लफ्ज आ गया तो हम फारिग हैं बिल्कुल। अब तो कोई खौफ करने की जरूरत ही नहीं है, अब डरने की क्या जरूरत है, वो तो रहमान है। नहीं, वो रहमान ही से तो डरते हैं, वरना खाशी अल्लाह भी आ सकता था। हालांकि वो रहमान है, वो जानते हैं कि वो रहमान है, वो जानते हैं उसकी रहमतें कितनी हैं, फिर भी डरते हैं। देखें, एक तो डर होता है ना, दूसरा एक डर आप पता है किससे डरते हैं, जिससे आपको बड़ा ही, यानी जो आपके ऊपर बड़ा ही मेहरबान होता है, उसका बड़ा ही आपसे प्यार होता है, वो फिर आपको क्या डर लगता है, हाय कहीं नाराज ना हो जाए, हाय कहीं मुझसे दूर ना हो जाए, हाय कहीं मुझसे रूठ ना जाए, हाय इसकी मोहब्बत ना मुझसे कहीं हट जाए, है ना। तो इसी तरह रहमान की रहमतें इतनी ज्यादा हैं, अब ये डरते हैं उसकी रहमत ना रूठ जाए हमसे। वो चाहे तो अपनी रहमत उठा ले हमसे, हाय अगर उसने अपनी रहमत हटा दी तो हमारा क्या होगा, वो इस बात से डरते हैं। अल्लाह अकबर, देखें उनका खौफ किस तरह का है ना, अल्लाह अकबर। तो वो रहमतें छिन जाने से डरने वाले हैं, उसकी रहमतों के बगैर मैं रह कैसे सकती हूँ, किसी दिन उसने वापस ले ली, ये कभी हमें ख्याल आता है ऐसे? देखिए, इंतजार से तो वही लोग डरते हैं जिनके अंदर दो ये क्वालिटीज हो। कभी हमें भी ऐसा ख्याल आता है कि अल्लाह अगर तूने ऐसा फैसला कर लिया कि मुझसे कोई अपनी रहमत दूर कर ले या कम कर दे, हटा ले या कम कर दे, तो मेरा होगा क्या? वो डरते रहते हैं, हम डरते नहीं इस बात से, हमें कभी ख्याल ही नहीं आता, हमें ऐसे लगता है कि हमने ये रहमतें तो खरीद ली हुई हैं, अब ये हमारी हैं, ये हमसे रूठ के किधर जाएंगी, जैसे हमारे घर की बांधी हो। ऐसा नहीं है, ये तो उसका कर्म है कि वो रहमतें निछावर किए जा रहा है। देखें, ये उसके कर्म की बात है ना, उसकी तरफ से रहमतें आ रही हैं, हमारी तरफ से क्या जा रहा है, गुना या टूटे फूटे अमाल। और कुरान में कई जगह आता है अल्लाह ताला अगर रात कर दे तो वो कौन है जो तुम्हारे लिए दिन करके लेकर आए, अगर वो दिन कर दे तो हमेशा के लिए दिन कर दे, सरमदा का लफ्ज आता है, तो तुम्हारे लिए कौन है जो रात लेकर आए, वो तुम्हारे कान आंखें ये तुमसे छीन ले तो कौन है जो तुम्हें ला के दे, कितनी दफा आता है, फिर भी नहीं हम डरते, हम कहते नहीं नहीं वो रहमान है, नहीं तो डरने की जरूरत ही नहीं। अल्लाह ताला ने खुद बयान फरमाया है, फॉर ग्रांटेड ना लो इन चीजों को, ये तो मैंने तुम्हें दी नहीं है, अगर मैं वापस ले लूं तो क्या हो। ये इसलिए डरते हैं कि अगर अल्लाह तूने वापस ले ली तो क्या होगा, तेरा रहम तो बहुत है। डर तो रहम से ऑपोजिट चीज है ना, लेकिन अल्लाह हम इसी बात से तो डरते हैं कि तेरी रहमत ना दूर हो जाए। तो इतना रहम फरमाने वाला अल्लाह, कहीं तेरी ये रहमत हमसे छिन ना जाए, हमसे कोई ऐसा काम ना हो जाए जो तेरी रहमत हमसे दूर हो जाए। इतनी प्यारी ये बात है। और खशियत, मैंने आपको पहले बताया था ना कौन सा डर होता है, जिसमें सिर्फ डर नहीं होता, खौफ भी हो और ताजीम भी हो, ताजीम भी हो। इसीलिए हमने पढ़ा था ना पहले कि उलमा में सबसे ज्यादा अल्लाह की खशियत होती है, अल्लाह का डर होता है, उन्हें उलमा जानते हैं ना, उनको इल्म होता है, इसलिए वो अल्लाह का खौफ रखते हैं। तो ये इतनी ये खूबसूरत बात है कि देखो किस तरह से वो लोग जो रहमान से डरने वाले हैं, अब आप इस लफ्ज के ऊपर तवज्जो करके जब अब इसको देखेंगे ना, तो फिर पता चलेगा कि देखो हम रहमान का जब लफ्ज सुनते हैं तो हम नाजायज फायदा उठाने की कोशिश करते हैं कि रहमान है तो कोई बात नहीं है, अब खुल के सब कुछ करो क्योंकि वो तो है ही रहमान। और ये लोग कैसे हैं, ये रहमान को जानते हैं कि वो रहमान है, फिर भी उससे डरने वाले हैं, सुभान अल्लाह, फिर भी उसको ऐसे नहीं करते हम नाजायज फायदा उठाएं, अब हमें खुली छुट्टी मिल गई है, वो ये नहीं करते, ये वो लोग हैं। तो इससे हम यहाँ पे देखें कि अल्लाह ताला ने दो क्वालिटीज के साथ इंजार को रखा है, कि दो क्वालिटीज जिसके अंदर हैं उनके ऊपर नसीहत असर करती है। अब ये दो क्वालिटीज क्या है, कि नंबर वन اتباع کرتے ہیں ذکر کی. نمبر ٹو خشیہ الرحمانہ بالغیب, یہ بھی ایک بات نوٹ کرنے کی بہت زیادہ ہے کہ بالغیب غیب میں, یعنی لوگوں کے سامنے تو جی سارے ہی اچھے ہو جاتے ہیں, لوگوں کے سامنے کا کیا مسئلہ ہے, لوگوں کے سامنے تو سب کوئی دکھا دیتے ہیں کہ ہم سے زیادہ نیک کوئی نہیں, اور ہمیں تھوڑا ڈر بھی ہوتا ہے لوگ کہیں گے کیا آئے لوگ باتیں بنائیں گے, اس لیے میں نیک بن بن کے دکھاؤں. لیکن اصل ایمان کا پتہ تب چلتا ہے جب انسان اکیلا ہوتا ہے, تب پتہ چلتا ہے واقعی رحمان سے کوئی ڈرنے والا بھی ہے یا نہیں. جب پرائیویٹ میں, سیکرٹ میں, اکیلے میں, رات میں, جب ایسی جگہ پہ جہاں پہ اس کو کوئی جانتا پہچانتا نہیں, مثلا کسی اور ملک میں ہم چلے گئے جہاں پہ ہمارے کوئی جاننے والا نہیں ہے, کوئی پہچاننے والا ہی نہیں, وہاں پہ اپنے حجاب بھی اتار کے پھینک دی, وہاں پہ سب کچھ کر دیا کہ اب کون اب دیکھ تھوڑی رہا ہے, اب کسی کو کیا پتا چلے گا میں کیا کر رہی ہوں یہاں پہ. وہاں پہ سب سے بالکل وہ, کیونکہ ہمارے دل کے اندر خوف لوگوں کا تھا, لوگوں کی وجہ سے ہم بڑے اچھے نیک بن کے بیٹھے ہوئے تھے. جس کے دل میں خشیہ الرحمان ہوگا نا, وہ تنہائی میں بھی ویسے ہی ہوگا, لوگوں کے سامنے بھی ویسے ہی ہوگا, وہ رات میں بھی ویسے ہی ہوگا, دن میں بھی ویسے ہی ہوگا, وہ اس ملک میں بھی ویسے ہی یا اس ملک میں بھی ویسے ہی, اس کی تنہائیاں الگ نہیں ہیں, وہ لوگوں کے سامنے ایکٹنگ نہیں کرتا, وہ غیب میں بھی ڈرتا ہے. اور غیب میں غائبانہ طور پہ ڈرنے کا بھی معنی آ جاتا ہے کہ غائبانہ طور پہ ڈرنا کیا ہے, کہ اللہ کو نہیں دیکھا تب بھی ڈرتا ہے. دیکھیں اللہ غیب میں ہے نا, اللہ کو نہیں دیکھا تب بھی اس کو یہ ہوتا ہے کہ اللہ ہے اور میں اس کی نظروں کو احساس کروں, تو یہ وہ اس کے اندر یہ چیز ہوتی ہے, اس کے اندر یہ خوف ہوتا ہے, یہ باہر نہیں ہوتا کہ ہم باہر پریٹینڈ کر کر کے دکھائیں, یہ اندر ہوتا ہے. اللہ اکبر. تو یہ ایسے لوگ ہیں. اب آپ یہ دیکھیں کہ انذار, اس کا مطلب ذکر کو فالو کرنا, اور خشیت, یہ سب کا آپس میں کوئی تعلق ہے, اس لیے کہ انذار اسی کو فائدہ دیتا ہے جس کے اندر یہ ٹو کوالٹیز ہوں. تو یہ تو پہلے ہی پھر ایمان والے ہیں, ان کے اندر تو پہلے ہی خوف خدا ہے, یہ تو پہلے ہی اتباع کرتے ہیں ذکر کا, تو یہ پھر کیا بات ہوئی. اصل بات یہ ہے کہ جو یہ انٹر ریلیٹڈ ہیں, یہ ایک دوسرے کو کمپلیمنٹ کرتے ہیں, جو قرآن کے احکامات پہ چلتا ہے نا, ان پہ عمل کرتا ہے, تو اسی کے دل میں خشیت پیدا ہوتی ہے. جو قرآن کو سیکھے گا, پڑھے گا, اس کے اوپر عمل کی کوشش کرے گا, آپ دیکھیں آہستہ آہستہ, اب آپ خود اندازہ کریں, جس وقت آپ قرآن نہیں پڑھتے تھے اس وقت آپ کے دل کے اندر خوف خدا کتنا تھا اور آج کتنا. میں نہیں کہتی کہ مکمل ہو گیا کوئی سارا کچھ, لیکن خشیت میں فرق پڑا نا. پہلے کیا تھا, پہلے اللہ کی تعظیم کی وجہ سے اس جو خوف ہوتا ہے وہ کتنا تھا اور آج کتنا ہے. تو جب قرآن کے اوپر اتباع شروع ہوتا ہے تب خشیت آتی ہے. جب خشیت دل میں آتی ہے تو پھر کیا ہوتا ہے, دل نرم ہو جاتا ہے. اب جب دل نرم ہوتا ہے تب کوئی انذار کرے گا تو اثر بہت جلدی ہوگا, امپیکٹ ہوگا اس کا بہت زیادہ ہوگا. اور پھر جتنا جتنا ذکر کو انسان ذکر کو فالو کرے گا, اتنی خشیت بڑھتی جائے گی, بڑھتی جائے گی, بڑھتی جائے گی. اور جتنا اس سے دور ہوگا خشیت بھی, اس میں بھی فرق پڑے گا, خشیت بھی کم ہوگی. اور کوئی کتنا بھی بتاتا رہے کچھ فرق نہیں پڑے گا, بڑے بڑے درس سن کے بھی لوگ کپڑے جھاڑ کے چلے جاتے ہیں, کوئی فرق نہیں پڑتا, انتظار کرتے رہو کوئی فرق نہیں پڑتا. تو جب انسان جتنا اس قرآن کے اوپر عمل کرنے کی کوشش میں لگا ہوا ہے, اس کو سیکھنے کی, اس میں تدبر کرتا ہے, اس کو وقت دیتا ہے, اتنی زیادہ اس کے اندر خشیت بڑھتی, ظاہر ہے ایمان بڑھ جاتا ہے نا. کیونکہ آپ خود دیکھیں گے آپ کا ایمان لو ہو جاتا ہے, کب ہوتا ہے, جب نہ آپ قرآن کی طرف آتے ہیں, نہ آپ کوئی اچھی بات سنتے ہیں, نہ آپ کوئی ایسی اچھی مجلس میں بیٹھتے, تو ایمان لو ہونے لگتا ہے. خشیت بھی پھر وہ خوف خدا اتنا رہتا ہی نہیں, پھر کیا ہوتا ہے, پھر کوئی بات بتا بھی رہا ہے, کوئی کچھ بھی کر رہا ہے, کوئی باتیں کر رہا ہے, لیکن آپ کو کچھ کوئی زیادہ اثر نہیں ہو رہا, انتظار کر رہا ہے کوئی زیادہ اثر نہیں ہو رہا. تو یہ دیکھیں یہ ساری پھر ایک دوسرے کے ساتھ ہے نا چیزیں. قرآن کے لیے بھی اللہ نے دل رکھے ہوئے, ایسے ایسے دل بھی ہیں جو قرآن سنتے ہیں تو ان کی روح تک اتر جاتی ہے, اتر جاتا ہے قرآن. और ऐसे भी लोग हैं कि उनको कोई असर ही नहीं होता। इकबाल ने एक बात कही है कि कुछ लोग ऐसे हैं जो शेरों के ऊपर तो बहुत झूमते हैं और कव्वाल का नगमा यानी जो कव्वालियां हैं वो उनको मस्त कर देती हैं, मगर कुरान उन्हें कुछ भी नहीं करता। वो किस्मत के मारे हुए हैं, क्योंकि शायरों का कलाम जो मखलूक का कलाम है उसके ऊपर तो झूम झूम जाते हैं, और जो कुरान है ये खालिक का कलाम है, और बादशाहों के कलाम कलामों के बादशाह होते हैं, ये रब का कलाम है, और इससे उनको कुछ भी नहीं हासिल होता क्योंकि अंदर अंदर खराबी है। तो अपने दिल में झांकना चाहिए उसमें कि क्यों ऐसा है कि मुझे किसी शेर व शायरी की कॉन्सर्ट में, गानों में, इनमें तो मजा आता है, मुझे कुरान में क्यों नहीं आ रहा। तो ये देखें, ईमान को फिर बढ़ाने की जरूरत है, इत्तेबा जिक्र की जरूरत है, खशिया रहमाना बिल गैब की जरूरत है। उससे ये होगा फिर इंतजार होगा, तो अब ये जमीन तैयार हो गई है, आप जब इसके ऊपर इंतजार करोगे, ये बीज डालोगे तो फूल पौधे उगेंगे। जब आप बंजर जमीन के ऊपर बीज डालोगे, बीज भी जाया हो जाएगा। हमें तो उनको इंतजार कर रहे हैं ना, सवाओ ना लहिम, इनको इन पे मी बरसे ना बरसे क्या फर्क पड़ता है, पत्थर को चटियल पत्थर है या सहरा है, उसके ऊपर आप कितना भी बीज डालते रहो कोई फायदा नहीं है, डाला ना डाला एक बराबर है। हाँ, जहां पे जमीन नरम हुई भी है ना, खुदा खौफी है अंदर, रहमान का डर है अंदर, यहाँ पे कुरान का इत्तेबा है, वहां पे फायदा है। अब देखें ऐसे लोगों को फिर अल्लाह ताला की तरफ से क्या मिलता है, फबशिरहु बिमग़फ़िरतिन व अजरिन करीम। ऐसे लोगों के लिए बशारत है मग़फ़िरत की भी, अल्लाह ताला इनको माफ कर देगा क़यामत के दिन, और अजरे करीम की भी है, बड़े ऐसे अजर की जो इज्जत वाला है। अब देखें कि मग़फ़िरत जरूरी है, अगर मग़फ़िरत ना हो तो जन्नत में दाखिला नहीं हो सकता, इसलिए कि जब इंसान को देखें तो उसके गुनाह, उसकी कमियां, उसकी कोताहियां बाहर कैफ उसकी नेकियों से तो ज्यादा ही होती हैं। अल्लाह का हक जो कभी दिया नहीं जा सकता, अल्लाह की जो नेमतें उनका शुक्र कभी नहीं हो सकता, तो ये सब कमियां ही हैं ना, इंसान की कमियां ज्यादा हैं, उसके साथ साथ फिर उसके गुनाह भी हैं। तो जब तक अल्लाह ताला की तरफ से बख्शिश ना आ जाए, ये जो जो उसके गुनाह हैं, उसकी गंदगी है, जब तक इससे वो साफ ना हो जाए वो जन्नत में जा ही नहीं सकता। वो माफी मिलेगी फिर उसके बाद, फिर अल्लाह ताला माफी कर दे तो बहुत बड़ी बात है, लेकिन ऑन टॉप ऑफ दैट अल्लाह ताला अजर भी अता फरमाएगा। तो अजर कैसा है, अजरे करीम, सिर्फ अजर भी कहा जा सकता था, अजर वो जो करीम है, जिसकी एग्जैक्ट तो कोई मिसाल नहीं दी जा सकती, मगर एक सिर्फ समझाने के लिए आपको ये बताती हूँ। जैसे मिसाल के तौर पे आपको आपको फुल मार्क्स दे दिए गए, ये भी एक चलो अच्छी बात है, लेकिन एक ये किया गया कि एक सेरेमनी रखी गई जिसमें सबको इनवाइट किया गया, स्टेज लगाया गया, आपको स्टेज पे बिठाया गया, फिर आपको फूलों का हार पहनाया गया, फिर आपको सबके सामने लाया गया, फिर सबने आपकी तारीफ की, फिर आपको अवार्ड दिया गया, फिर सबने तालियां बजाई, फिर सब एक माहौल ऐसा हुआ, फिर आपको इनामो इकराम मिला, वो क्या है वो, ये अब एग्जैक्ट ये तो नहीं कह सकते, जाहिर ही बात है, लेकिन ये है इज्जत वाला अजर। दुनियावी तौर पे एक वैसे छोटी सी मिसाल के जरिए आपको बता रही हूँ, कयामत के अंदर जो इज्जतें मिलेंगी ना, उनका तो कोई तसव्वुर ही नहीं कर सकता कि कैसे अजर मिलेंगे। ये यहाँ पे आप देखें, घर बैठे आपको एक नंबर भेज दिए, सर्टिफिकेट भेज दिया, वो एक अलग बात होती है, और एक इस तरह आपको इज्जत और इकराम के साथ इतनी बड़े लेवल पे जाके ऐसे अप्रिशिएट किया गया, ये कितनी बड़ी बात है। तो कयामत के दिन भी ऐसे ही नहीं अजर दे दे, बहुत करीम इज्जतों वाला अजर दिया जाएगा, सुभान अल्लाह। फिर अल्लाह ताला ने फरमाया कि अब ये कंक्लूजन है, ये जो आयत है ना, आयत नंबर 12, दोनों तरह के लोगों की बात हो गई। अल्लाह ताला ने इस रुकू के अंदर कसम खा के ये भी बता दिया कि ये नबी ہماری طرف سے بھیجے گئے ہیں، قرآن ہم نے نازل کیا ہے، نہ قرآن میں کوئی شک کرنا نہ اس نبی کی رسالت میں کوئی شک کرنا۔ قرآن کا مقصد بیان کر دیا گیا، پھر دو طرح کے لوگوں کا بتا دیا گیا، کون سے ریئیکشنز ہوں گے لوگوں کے۔ پہلے جو وہ لوگ ہیں جو آیت نمبر 7 سے لے کر 10 تک میں آ گئے، دوسری قسم کے کون سے لوگ ہیں جو 11 آیت کے اندر بتا دیے گئے۔ اب ایک کنکلوژن ہے، تم نہیں مانتے کہ ایسا باس بعد الموت ہوگا، یعنی اٹھایا جائے گا موت کے بعد، تم یہ نہیں مانتے بات، تم سوچتے ہو یہ بربری ہڈیاں کیسے زندہ کی جائیں گی۔ اس کا جواب ہے انا نحن نحی الموتا، بے شک ہم ہی ہیں جو زندہ کرتے ہیں مردوں کو، زندہ کریں گے مردوں کو، اور صرف زندہ نہیں کریں گے مردوں کو، صرف زندہ نہیں کریں گے مردوں کو، بلکہ وَنَكْتُبُ مَا قَدَّمُوا وَآثَارَهُمْ، ہم لکھ رہے ہیں جو انہوں نے آگے بھیجا اور جو ان کے آثار ہیں۔ ہم نے ایک ایک ایکشن، ایک ایک نیت، ایک 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 بات، ایک ایک نظر کا اٹھنا، ہر چیز کو لکھا ہوا ہے۔ تم صرف زندہ ہونے کی بات کرتے ہو، ہم نے تو یہ سب لکھا ہوا ہے، یہ سب تمہارے سامنے ہم لے آئیں گے۔ صرف زندہ کرنا تو چھوٹی بات رہ گئی، یہ ایک ایک چیز آئے گی تمہارے سامنے۔ یہ ایسے ہی ہے، مثلا کوئی کسی کو کہے میں نہیں مانتی آپ نے میٹرک کیا ہوا ہے، 10th گریڈ آپ پاس ہوئی ہوئی ہیں، 10th گریڈ میں آپ نے سائنس پڑھی تھی، میں نہیں مانتی، کوئی اس کا ثبوت لائیں۔ وہ ثبوت لے کے جاتا ہے، دکھاتا ہے کہ میں تو پی ایچ ڈی ہوں، پروفیسر ہوں ایک یونیورسٹی میں سائنس کی۔ تو اب وہ اپنے آپ میں ہی شرمندہ ہو جاتا ہے کہ وہ میں تو اس کو 10th گریڈ کی سائنس کا سوچ رہی تھی کہ اس کے اوپر شک کر رہی تھی، اس نے تو مجھے دکھا دیا ہی تو پی ایچ ڈی ہے اس کے اندر۔ اسی طرح تم یہ کہتے ہو کہ مردے کو زندہ کیسے کریں گے، وہ مردے کو زندہ کرنا کیا، ہم تو ایک ایک عمل سامنے لے آئیں گے، ایک ایک عمل ہم نے لکھا ہوا ہے۔ اور کون سا ایک ایک عمل ہم لکھ رہے ہیں؟ ماں قدم ہوں آسارا، جو انہوں نے آگے بھیجا اور جو انہوں نے پیچھے چھوڑا۔ آگے بھیجا اور پیچھے چھوڑا کی تفسیریں بہت ساری آئی ہیں، جو ایک ایک کر کے آپ لکھ سکتے ہیں۔ قدم ہوں میں جو انہوں نے آگے بھیجا، یعنی جو انہوں نے عمل کیے، نیک برے جو انہوں نے آگے بھیجے، وہ ہیں قدم۔ اور آثار کیا ہیں؟ آثار ہیں، ایک تو لٹرل میننگ آثار کا، یعنی نشان قدم، آثار کیا کس کو کہتے ہیں، فٹ پرنٹس کو، فٹ پرنٹس بھی ہم نے لکھے میں، تو واقعی لٹرلی جو فٹ پرنٹس ہیں نا وہ لکھے جاتے ہیں۔ اس لیے کہ ایک حدیث میں آتا ہے، مدینہ میں بنو سلمہ کا قبیلہ تھا جو مسجد نبوی سے کچھ دور رہتا تھا، تو ان کو یعنی قریب مسجد نبوی کے قریب کچھ جگہ اویلیبل ہوئی، تو انہوں نے سوچا کہ ہم وہاں پہ موو ہو جاتے ہیں، کیونکہ وہ مسجد آتے تھے نماز پڑھنے کے لیے، اب ان کے لیے ذرا سہولت ہو جائے گی۔ تو جب آپ صلی اللہ علیہ وسلم کو اس بات کا علم ہوا، تو آپ صلی اللہ علیہ وسلم نے فرمایا، نہیں بنو سلمہ تم وہیں رہو، اس لیے کہ تمہارے جو قدم ہیں وہ بھی لکھے جاتے ہیں، قدموں کا بھی اجر ملتا ہے۔ جتنے قدم کوئی چل کے جاتا ہے، ان کو ہر ہر قدم کو لکھا جاتا ہے۔ اس کے بعد انہوں نے اپنا یہ فیصلہ بدل لیا اور وہ وہیں سٹے کیے، اور صحابہ جو سن رہے تھے، میں نے ابھی آپ کو کیا بات بتائی کہ صحابہ کیسی آیتوں کو لیتے تھے، کیسے کرتے تھے، آپ صلی اللہ علیہ وسلم نے اسی آیت کی پھر تلاوت فرمائی کہ اللہ تعالیٰ ان قدموں کو بھی لکھ رہا ہے، ان قدموں، یہ جو ہمارے ساتھ بیٹھے ہوئے فرشتے نا، یہ لکھ رہے ہیں ان قدموں کو بھی، اللہ نے ان کی ڈیوٹی لگائی بھی ہے کہ تم لکھو۔ تو صحابہ نے اتنا اس کو لیا اس طرح سے کہ اس کے بعد جب وہ مسجد کی طرف جاتے تھے تو چھوٹے چھوٹے قدموں سے جاتے تھے کہ ہمارا تو ہر قدم لکھا جا رہا ہے۔ سبحان اللہ، آپ واقعی جو مسجد کی طرف جا رہا ہے یا کسی خیر کے کام کی طرف جا رہا ہے، ہر قدم پہ اس کو اجر ملتا ہے۔ اور آپ صلی اللہ علیہ وسلم نے فرمایا، خوشخبری دو ان کو جو کثرت سے چل کے جاتے ہیں، بہت زیادہ قدموں سے چل کے جاتے ہیں مسجد کی طرف اندھیروں میں، ان کو مکمل نور کی بشارت دو کہ قیامت کے دن ان کو مکمل نور ملے گا، سوچیں۔ اور آپ صلی اللہ علیہ وسلم نے فرمایا، نماز پڑھنے کا سب سے زیادہ اجر اس شخص کو ملتا ہے جو سب سے زیادہ دور سے نماز پڑھنے کے لیے مسجد میں آتا ہے، پھر اس کے بعد اس کو زیادہ اجر ملتا ہے جو اس کے بعد زیادہ دور سے پڑھنے کے لیے آتا ہے، یعنی اس کے بعد اس سے کم جو ڈسٹینس پہ، اور جو نماز کا انتظار کرتا رہتا ہے حتیٰ کہ امام کے ساتھ نماز پڑھتا ہے اس کو اس شخص سے زیادہ نماز پڑھنے کا اجر ملتا ہے جو اپنی نماز پڑھ کے سو جاتا ہے. یہ بخاری میں بھی ہے، مسلم میں بھی ہے، یعنی جو جتنی دور سے آتا ہے اس کے اجر زیادہ ہے کیونکہ اس کے قدم زیادہ ہے نا. اور یعنی ہر قدم پہ جب سے وہ نکلا اپنے گھر سے ہر قدم پہ اس کو اجر مل رہا ہے، اور صرف یہی نہیں مل رہا بلکہ ہم تو صرف قدم سوچ لیتے نا، قدم کتنے ہم نے چلنے، بلکہ دیکھیں جو محنت اس کی لگ رہی ہے اس میں، وہ تیاری کر رہا ہے، وہ اس کو کوٹ پہن رہا ہے، ٹوپی پہن رہا ہے، گلوز پہن رہا ہے، باہر ٹھنڈ ہے، پھر اس کا جو ٹائم لگ رہا ہے، اس کی جو انرجی لگ رہی ہے، اس کا پٹرول خرچ ہو رہا ہے، اس کی جو تھکن ہو رہی ہے اس کو، اس سے یہ سب نیکی میں اس کے لیے لکھا جا رہا ہے. وہ رات تک مثلا رمضان ہے، آپ رات تک تراویح کے لیے کھڑے رہتے ہیں، پھر اس کے بعد آپ اگلے دن جاتے ہیں، آپ کو پیروں میں درد ہو رہا ہے، ٹانگ میں درد ہو رہا ہے، اب آپ تھکے تھکے محسوس کر رہے ہیں، اب آپ سوئی سوئی سی ہیں اگلے دن، اس سارے کا اجر مل رہا ہے کیونکہ یہ سب نیکی کے راستے کے اندر لگے ہیں، ایک نیک کام کرنے کے لیے لگے ہیں. یہ ہیں انسان کے آفٹر ایفیکٹس، جو کل رات کی عبادت کی تھی اس کے بعد کے یہ ایفیکٹس ہیں. اللہ تعالیٰ ان سب کو نیکی میں لکھ لیتا ہے، ان سب کا اجر لکھ دیتا ہے، سبحان اللہ. یعنی آپ دیکھیں یہ ہے اللہ تعالیٰ کی قدر دانی. اسی لیے تو انسان جب پہنچیں گے جنت میں تو وہ کہیں گے وہ غفور اور شکور ہے، وہ معاف کرنے والا بھی ہے، قدر دان ہے وہ. اسی طرح آپ اپنے گھر سے کسی اور کے گھر پہ جاتے ہیں، یا کہیں پہ بھی اور کسی ادارے میں جا رہے ہیں، ضروری نہیں مسجد ہی جا رہے ہیں، کسی ایک گھر ہی جا رہے ہیں، مگر کوئی نیک مقصد کے لیے آپ چل کے گئے ہیں، مثلا کسی کی تیمارداری کے لیے، کسی کی خدمت کے لیے، کسی کو کوئی چیز پہنچانے کے لیے، کسی کو کوئی خیر کا کام کرنے کے لیے، کوئی سکھانے کے لیے، کوئی سیکھنے کے لیے، کچھ کرنے کے لیے آپ چل کے جاتے ہیں، ہر قدم پہ اللہ تعالیٰ ایک نیکی لکھتا ہے، ہر قدم پہ سبحان اللہ. تو صرف یہ نہیں کہ نماز کے لیے ہی جائیں گے، خیر کے کام کے لیے جب یہ قدم اٹھتے ہیں تو یہاں پہ یہی تو کہا جا رہا ہے، صرف اس کے لیے نہیں کہا جا رہا کہ جو مسجد کی طرف جا رہا ہے، یہ کہا جا رہا ہے نکتب ما قدموا آثارم، جو آگے بھیجا اور جو ان کے آثار ہیں، جو ان کے فٹ پرنٹس ہیں، وہ بھی لکھے جا رہے ہیں. اور اتنی پیاری بات ہے جو کہ قتادہ رحمت اللہ علیہ فرماتے ہیں، اے ابن آدم، اگر اللہ تیرے کسی فعل سے غافل ہوتا تو تیرے نشان قدم سے غافل ہوتا، جن کو ہوا بھی مٹا دیتی ہے، لیکن اللہ تعالیٰ اس سے بھی غافل نہیں ہے، اس سے بھی یعنی نشان قدم تک سے اللہ غافل نہیں ہے. اگر ہونا ہوتا تو یہ تو ایسی چیز ہے جو اتنی معمولی ہے کہ ہوا اس کو مٹا دیتی ہے. تو پھر مجھے بتاؤ کہ یہ اگر اللہ تعالیٰ اس کو گن گن کے رکھے گا وہاں پہ، لکھ سکتا ہے، لکھوا سکتا ہے، تو بتاؤ پھر اور چیزیں تو اس سے کئی بڑھ کے ہیں. تو جتنے قدم اطاعت میں اٹھتے ہیں ان کو بھی لکھا جاتا ہے، جتنے قدم نافرمانی میں اٹھتے ہیں ان کو بھی لکھا جاتا ہے، سبحان اللہ. کہ ایک قدم اٹھے اللہ کی نافرمانی کی طرف، کوئی ایسی مجلس کی طرف جو غلط ہے، جو کوئی حرام ہے، اس کے بھی قدم لکھے جا رہے ہیں، اللہ اکبر. ہم سوچتے ہیں معمولی باتیں، اس سے کیا فرق پڑتا ہے، اس سے کیا ہو جائے گا، اللہ اتنا بھی نہیں ہے کہ وہ ایسے کرے، کہ وہ اتنی سختی کرے ہمارے اوپر. وہ لکھے جا رہے ہیں، یہ ایسے ہی لکھے جا رہے ہیں، بیکار لکھے جا رہے ہیں، یہ رجسٹر بھرے جا رہے ہیں. وہ ہماری طرح نہیں ہے فرشتے، کاپیاں بھر بھر کے رکھتے جاؤ گھر میں، کاپیوں کا، رجسٹروں کا، وہ امبار پڑا ہوا ہے فولڈرز کا، ان کو کبھی کھول کے ہی نہیں دیکھا، وہ بیکار ہی پڑے ہوئے. ایسے نہیں ہے، اس لیے نہیں لکھ رہے وہ، اس لیے لکھ رہے ہیں کہ یہ ہمیں دکھائے جائیں گے اس دن. اور ایسے نہیں دکھائے جائیں گے کہ بس ایسے ہی، بس ایسے فلاں دن میں، فلاں وقت میں، فلاں جگہ پر یہ 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 تمہارے اتنے قدم ہیں. وہ بہنوں ہمیں تو اتنا بھی نہیں پتا کہ میرے بیڈ روم سے لے کے میرے کچن تک کتنے قدم ہیں، مجھے تو اتنا بھی نہیں پتا، اور میرے اللہ نے اتنے بھی گن کے رکھے ہوئے. کوئی مجھے کہتا ہے کہ پانی پلا دو، جتنے قدم میں اٹھ کے گئی کچن میں پانی لینے کے لیے پھر واپس آئی، سبحان اللہ، میرے اللہ کے ہاں تو وہ بھی لکھے جاتے ہیں. کسی نے کہا لائٹ بند کر دو، آئے ہائے میرے سر نہیں اٹھا جاتا، بچے بھی ہوں ہوں کر کے چلے جائیں. اگر ہر ایک کو پتا چلے کہ میرے تو ایک ایک قدم بھی اجر میں لکھا جا رہا ہے، تو ہم کتنا ہی نیکیوں کے لیے حریص ہو جائیں. ہمارے ارد گرد تو بکھری پڑی ہیں، ہمیں پرواہ بھی نہیں ہوتی. مجھے ہی کہتے ہو، کسی اور کو کہہ دو، میں کیوں یہ کروں، کوئی اور کر لے. इसलिए कि हमारे नजदीक तो ये कुछ है ही नहीं है। अब लिमिटेड है ना हमारा दिमाग, तो हम बस उसके अंदर ही सोचते हैं कि बस ये चीज़ है, बस नेकी, मस्जिद की तरफ जाएंगे तो नेकी है, चाहे मेरे साथ वाला कोई मर रहा हो उसको पानी देना, ये कौन सी कोई नेकी का काम है। इसी तरह बुराई के लिए भी, उसमें भी हम इतने रिलैक्स हैं कि वो ये कि इससे क्या फर्क पड़ता है, इससे क्या हो जाएगा, ये भी कोई वो बात है जिसमें इतनी हमें कोई फिक्र करनी चाहिए कि मेरे कदम किधर उठ रहे हैं। हाँ ये भी वो बात है, क्योंकि बुराई के लिए भी जो कदम उठेगा, जितने कदम चल के गए उन सब की वबाल है। मैं यामल मिसकाल दर्रतिन शर्रन यरा, ये क्या है, क्या है ये आयत क्या बता रही है, जर्रे के बराबर क्या सोचते हैं जर्रा क्या होता है। हाँ क्या ये नहीं है ये जो फुट स्टेप्स हैं, मेरे ख्याल जर्रे से तो बड़े ही होंगे, जब जर्रे तक का शर दिखा दिया जाएगा तो ये क्या निशाने कदम नहीं बताए जाएंगे, इतने कदम तुम चल के गए, हर कदम के ऊपर गुना, हर कदम पे गुना, और हमारे लिए कितनी मामूली बात है ये। अल्लाहु अकबर। इसी तरह इंसान के जो, अगर निशाने कदम के अलावा लें, इसको वैसे लिटरल ना लें बल्कि ये लें कि इंसान जो अपने आसार छोड़ जाता है, वो भी तो उसके निशाने कदम है ना, कि इंसान अपने कुछ आसार छोड़ जाता है, उसकी कोई लेगेसी है, वो मर जाता है तो उसके बाद पीछे वो कुछ ना कुछ तो छोड़ता है ना कोई तो उसकी लेगेसी है ना कोई तो उसका इम्पैक्ट होगा ना लोगों पे, चाहे कोई नेकी का होगा चाहे कोई बुराई का होगा। बहुत दफ़ा मैं सुनती हूँ लोग कहते हैं जी हमारी अम्मी ना ये किया करती थी, वो ऐसे करती थी, वो ना बड़ी नेक थी, वो सुबह को उठ के कुरान पढ़ा करती थी हमें ऐसे। तो फिर मेरी जहन में यही बात आती कि देखो ये हैं उनके आसार, यानी आप जिस कुछ इम्पैक्ट होता है ना, आप किसी की लाइफ पे कोई इम्पैक्ट छोड़ते हैं, आप अपने इर्द गिर्द वालों पे कोई ना कोई ज़रूर असरात छोड़ते हैं, हर इंसान का कोई असर है। देखिए जैसे खुशबू होती है ना, कोई आता है तो इतनी बुरी स्मेल आ गई, कोई आता है तो इतनी अच्छी खुशबू आ गई, सारा कमरा महकने लगा। इसी तरह हमारे आमाल के, हम जो कुछ भी कर रहे हैं, कुछ बोलते हैं, कुछ चलते हैं, फिरते हैं, बैठते हैं, बातें करते हैं, कुछ कुछ कर रहे हैं ना हम, हमारी जो जिंदगी है ना वो हमारे इर्द गिर्द वालों पर इम्पैक्ट रखती है, असर रखती है, ये हमारे असरात हैं। वो हमारे बच्चे भी हैं, वो हमारे हमसाए भी हैं, वो हमारे दोस्त अहबाब भी हैं, हमारे रिश्तेदार भी हैं, कुछ ना कुछ तो वो हमारे बारे में सोचते हैं ना, कुछ ना कुछ तो हमसे लेते हैं, चाहे खैर चाहे शर। वो सब भी लिखा जाता है, इंसान मर भी जाता है तो ये असरात पीछा नहीं छोड़ते, इंसान के पीछे से उन लोगों ने उससे क्या लिया। किसी ने कहा हमारी तो अम्मी भी बड़ी मॉडर्न थी, उन्होंने वैसे तो हाँ ठीक थी, अल्लाह अल्लाह तो करती थी, लेकिन इतनी मॉडर्न थी, उन्होंने भी कभी पर्दे वगैरह की परवाह नहीं की थी, सब वो करती थी अपना पूरा फैशन। तो मैं परेशान हो गई कि अल्लाह अकबर, यानी एक उधेड़ उम्र औरत जब ये बात करेगी तो उसकी अम्मी भी कितनी पहले गुजर चुकी हैं, जब वो छोटी थी तब की गुजर चुकी हैं, लेकिन उसने क्या देखा अपनी माँ के अंदर और क्या आज तक याद रखा। सुभान अल्लाह, ये हैं हमारे असरात। अब हम सोचें जरा कि जब मैं मर जाऊंगी तो मेरे क्या असरात होंगे, लोग किस तरह से मुझे मतलब याद करेंगे, उनके जहन में मेरा क्या नक्शा होगा, क्या उनकी जिंदगियों पे मैंने असर किया। देखिए ना, किसी की लाइफ को आप कभी चेंज कर देते हैं, कभी बुरी तरह भी हो सकता है, अच्छी तरह भी हो सकता है। एक बंदे ने किसी लाइफ को ऐसे चेंज कर दिया, उसका घर ही तबाह कर दिया, उसको ऐसे कर दिया, उसको इतना सताया, वो एक बिटर इंसान बन गया, तल्ख इंसान बन गया, ये उसके असरात है। एक इंसान किसी की लाइफ को इतना अच्छा असर छोड़ता है कि उसकी जिंदगी बन गई। अब ये इंसान चला भी जाता है, वो पीछे इसको दुआएं देता है, वो उसकी पीछे जो जिंदगी अच्छी हो गई इसकी वजह से, और जो सारे उसने अच्छाइयां की इसकी वजह से, इससे लर्न करके इसकी एक भलाई की वजह से उसकी जिंदगी फिक्स हो गई। किसी वो जरूरी नहीं कुरान पढ़ाने की वजह से ही बात हो रही है, ऐसी नहीं बात, उसने कुछ ऐसी नेकी की कि भाई चलो इसकी जिंदगी फिक्स हो गई, उसका घर टूट रहा था या कोई भी ऐसा मसला था, उसकी जिंदगी एक सही डगर पे आ गई। अब ये जो सही चलने लगा है, ये जो जितने काम करेगा, इस सारों का अजर इस बंदे को मिलेगा, क्योंकि इसने इसकी जिंदगी फिक्स करने के लिए काम किया था। अब ये नेकियां जो कर रहा है उसको अजर मिल रहा। इसी तरह आप किसी को कुरान की तरफ लेकर आती हैं, اب آپ دنیا میں نہیں بھی رہتے، وہ بندہ اس نے وہ قرآن کو سیکھا، اس کی زندگی بدل گئی، اس نے اپنے بچوں کو سکھایا، اس نے آگے اپنے گھر کا ماحول بدل لیا، اس نے نمازیں پڑھیں، اس نے تہجد شروع کر دی، اس نے سچ بولنا شروع کر دیا، اس نے اور نیکیاں کرنی شروع کر دی، وہ سارا جو کھاتا کھل گیا نا، ایک اکاؤنٹ کھل گیا، اس نے اپنے بچوں کو سکھایا، بچوں کا بھی اجر، اس کا بھی اجر، سب اس بندے کو ملے گا جس نے شروع کیا تھا، جس نے اس کو پہلے بتایا تھا. وہ ہم کہتے ہیں نا صدقہ جاریہ بن گیا. وہ کیا ہوتا ہے صدقہ جاریہ بننا؟ جاری صدقہ، جاری، کنٹینیوس کنٹینیوس. اس نے اپنے بچوں کو، اس نے اپنے بچوں کو، یہ وہ نہیں ہے اللہ بخیل نہیں ہے، اللہ سخی ہے، وہ دیتا ہے تو وہ روکتا نہیں ہے، وہ گن گن کے نہیں دیتا، وہ دیتا ہے تو بارش کر دیتا ہے، چھپڑ پھاڑ کے دیتا ہے. وہ ہماری طرح نہیں، نہیں اس کو نہیں دینا، اس کو نہیں کرنا، اچھا اس نے کتنا کیا میں اس کو، نہیں، ملٹیپلائی ہوتا ہے. یہ اس کی جو زندگی ساری کمپلیٹلی بدل گئی نا، اس کے آگے بچے بھی بدل گئے، اس کے آگے گھر بھی بدل گئے، اس کے آگے رشتے دار بھی بدل گئے، اس کی آگے دوستیں بھی بدل گئیں، وہ سارا کمبائن اس بندی کو، اے بندی جس نے اس کو پہلی دفعہ بلایا تھا، وہ سارا اجر ان کو تو ملتا ہی ہے. یہ نہیں کہ ان کا اٹھا کے اللہ ان کو دے دیتا ہے، اللہ تعالیٰ بے نیاز ہے، وہ غنی ہے، غنی بے نیاز ہے، وہ ان کو بھی دیتا ہے، اس کو بھی دیتا ہے، سبحان اللہ. تو یہ ہیں انسان کے آثار، یہ ہیں اس کی جو پیچھے وہ امپیکٹ چھوڑتا ہے. اب آپ اور میں یہ سوچیں کہ ہم جدھر جاتے ہیں اپنی زندگی میں بھی، ایک تو ہے نا کہ ہم مر جائیں گے تو پھر ہمارا کیا ہوگا، ہم زندگی میں بھی جدھر جاتے ہیں، کئی نئے لوگوں میں ہم گئے، ہم جب وہاں سے اٹھ کے آتے ہیں کسی دعوت سے، کسی اس سے، ہم کوئی نہ کوئی تو اثر چھوڑتے ہوں گے نا، کہ یہ بندی آئی، اس نے یہ باتیں کی، یا کسی کے دماغ میں کیا بات ہماری رہ جاتی ہے، کیا یہ رہ جاتا ہے کہ بڑی فیشنیبل ہے، کیا یہ رہ جاتا ہے کہ ہائی بڑی نیک ہے، کیا یہ رہ جاتا ہے کہ کتنی عاجزی والی ہے، یا یہ رہ جاتا ہے ہائے ہائے کتنی تکبر والی ہے، اس کے اندر کتنی اکڑ تھی، کیا یہ رہ جاتا ہے کہ بڑی شو باز ہے، شوخیاں بہت مارتی ہے، کیا یہ رہ جاتا ہے کہ بڑی بخیل ہے، کیا رہتا ہے ان کے ذہن کے اندر، کیا ہے ہمارا امپیکٹ لوگوں میں، کیا اثر چھوڑتے ہیں ہم لوگوں میں. ایک بندی ہے، اگر اس نے کوئی چیز شروع کی ہے نا، وہ بھی اس کے آثار ہیں، وہ بھی اس کے آثار ہیں. ایک بندی ہے، اس نے شلوار ٹخنے سے اوپر پہننا شروع کر دی، چار لوگوں نے اس کو فیس بک پہ دیکھا، انہوں نے کہا ہم بھی ایسے ہی کریں گے، دیکھا اس نے ایسے کیا، اس نے ایسے بال کھول کے ایسے بنائے ہوئے، ہم بھی ایسے بال بنا کے اسی طرح ہم بھی باہر جائیں گے جیسے یہ باہر کھڑی ہوئی ہے. اب چار لوگوں نے اس کو دیکھا، انہوں نے چار کو اور بتایا، اور انہوں نے آگے چار کو اور بتایا، اور یہ آگے سے آگے ٹرینڈ چلتا گیا. ساروں کا گناہ کس پہ ہے؟ یہ ایک جس نے فیس بک پہ اپنا اس طرح سے ڈالا تھا، اس کو دیکھ کے آگے آگے ہوئے نا، اس کی دلیل کیا ہے؟ قابیل نے نہیں آگے ساروں کو مارا، جتنے قتل مگر دنیا میں ہوں گے قیامت تک، ان سب کے قتلوں کا ایک گناہ قابیل کو بھی ملے گا، سب کو تو نہیں، اس نے تو صرف ایک اپنے بھائی کو مارا تھا نا، لیکن سٹارٹ اس نے کیا تھا. ہم سٹارٹ کیا کرتے ہیں؟ ہم جب کوئی نئی چیز کرنے لگتے ہیں، سوچیں کہ ہم لوگ ہمیں دیکھیں گے، یہ ہمارے آثار بن جائیں گے، لوگ جب ہمیں دیکھیں گے، اگر انہوں نے اس کو فالو کر لیا، حالانکہ میں نے کہا تو نہیں، ہم کہیں گے میں نے کب کہا تھا کہ تم مجھے فالو کرو، قابیل نے کب کہا ہے کہ مجھے فالو کرو، تم بھی قتل کیا کرو، کہا ہے اس نے آ کے؟ نہیں، اس نے تو اپنا کام کیا اور چلا گیا. کہنے کی بات نہیں، مگر دیکھا دیکھی، جتنے جب ایک چیز کوئی شروع کرتا ہے، اس کے پیچھے جتنے لوگ اس کو کرتے ہیں، سب کا گناہ پھر اس کے اوپر جاتا ہے. جیسے آپ صلی اللہ علیہ وسلم نے فرمایا، مسلم میں یہ روایت ہے، جس شخص نے اسلام میں کوئی نیک کام شروع کیا، اسے اس کا اجر ملے گا. مثلا کوئی سنت ہے، لوگ بھول چکے ہیں، آپ نے اس سنت کو دوبارہ ریوائیو کرا دیا، آپ کو اجر ملے گا جتنے لوگ کرتے رہیں گے. جو اس کے بعد عمل کریں گے، ان کا اجر بھی ملے گا اس کو، اور ان کے اجروں میں بھی کوئی کمی نہیں ہوگی. اور جو شخص اسلام میں کسی برے طریقے کو شروع کرتا ہے، اس کو برے طریقے کا گناہ ہوگا، اس کے بعد جو لوگ برے طریقے پر عمل کریں گے، ان کا بھی گناہ ہوگا، اور ان کے گناہوں میں بھی کوئی کمی نہیں ہوگی. یہ نہیں ہوگا کہ ان کا گناہ لے کے اس کے سر پہ ڈال دیا جائے، اور ان کو بےچاروں کو ہمیں کیا پتا تھا، وہ تو ہم نے اس کو کرتے ہوئے دیکھا تھا، ایسے نہیں ہوگا. لوگ بڑی بڑی انوویشنز کرتے ہیں، بڑے بڑے طریقے نکالتے ہیں، کوئی پہننے میں، کوئی اوڑھنے میں، کوئی گھروں میں، کوئی شادیوں میں، کوئی غموں کے اس کے اوپر، کبھی نئے نئے طریقے سوچتے ہیں کہ ہم اس طرح سے کر لیں، ہم ایسے کر لیں. ہمیں یہ سوچنا چاہیے کہ اگر اس کو دیکھ کر کسی نے مجھے فالو کر لیا نا، تو ان سب کا گناہ میرے اوپر بھی آئے گا. وہ ضروری نہیں وہ بندی آپ کو آ کے بتائے کہ میں نے بھی اب یہ شروع کر دیا، میں بھی اب ایسے کرتی ہوں. لیکن وہ گناہ بہر کیف اس کے اعمال نامے میں لکھا جائے گا. بعض دفعہ انسان کو پتا بھی نہیں ہوتا کہ کس نے میری کون سی چیز دیکھ کے کاپی کر لی ہے. نہیں پتا ہوتا ہمیں, نیکی کا بھی نہیں پتا ہوتا, گناہ کا بھی نہیں پتا ہوتا. ہم نے ہو سکتا ہے کوئی ایسی حرکت کہیں کی ہو, کسی کو وہ ویسی پسند آ گئی ہو, وہ کوئی بری بات ہے, اس نے بھی ایسے ہی شروع کر دیا, ہمیں نہیں پتا ہوتا. لیکن اللہ کے پاس لکھا ہوا ہے, اللہ کے ہاں لکھا جاتا ہے. ہمیں اس سے ڈرنا چاہیے کہ ہم جب کوئی گناہ کرنے لگے ہیں تو یہ تو نہیں ہے اس گناہ کو جتنے لوگ دیکھیں, جتنے لوگ سنیں. اور آج کل تو اتنا آسان ہے نا, یہ ضروری نہیں کہ آپ ایک مجلس میں جائیں وہاں پہ چار لوگ ہیں انہوں نے آپ کو دیکھا, جب آپ فیس بک پہ اپنا ڈال دیں گے تو پھر وہ ہزاروں ہی لوگ دیکھیں گے, اور وہاں سے کتنا ملٹی پلائی ہوگا. اگر وہ کوئی گناہ ہے تو کتنا ملٹی پلائی ہو گیا گناہ. تو یہ ہم سوچیں کہ کہاں کہاں تک امپیکٹ جاتا ہے. دوسرے ملکوں میں بیٹھے ہوئے لوگ ہیں, ان کو بھی پتا چل جاتا ہے. تو اب تو اور بھی زیادہ اس کا پھیلاؤ ہو گیا ہے, اور ہم پھر بھی ڈرتے نہیں ہیں کہ ان گناہوں کے اشتہار دے کے یا یہ لوگ جو جتنے دیکھ رہے ہیں یہ کیا اس سے لے کر جائیں گے, یہ میرا گناہ کہاں کہاں تک پہنچ جائے گا. ہو سکتا ہے یہ اپنے بچوں کے اندر آگے اسی چیز کو کریں, ہو سکتا ہے آگے اپنے دوستوں کو اسی چیز کو بتا دیں, ہو سکتا ہے آگے کہاں کہاں تک پہنچ جائے یہ چیز. کوئی تو شروع کرنے والا ہوتا ہے نا چیزوں کو, اس کے بعد جتنے کرتے جاتے ہیں بس سب کے گناہ اس کے اوپر آتے جاتے ہیں. اللہ اکبر. تو یہ اس چیز کو سیریسلی ہمیں لینا ہے کہ ہمیں اپنے اثرات صحیح کرنے ہیں. اور دوسرا اثر یہ بھی, تیسری بات اثر کی یہ بھی ہے کہ جو انسان پیچھے چھوڑتا ہے, ایک پیچھے چھوڑنے کے اندر, ہاں اس اثرات نہیں پیچھے چھوڑنے کے اندر آثار ہم کی یہ بات ہے, جو پیچھے چھوڑتا ہے وہ کیا پیچھے چھوڑتا ہے کہ انسان کچھ نیکیاں تو اس کی قیامت کے دن وہاں پہنچ گئی ہوں گی اور کچھ پیچھے ہی رہ گئی دنیا میں. اللہ اکبر. جیسے ہم کہیں جاتے ہیں نا, ہم اپنا سفر کا سامان لے کر جاتے ہیں, ہم بک کراتے ہیں. اب کچھ جو ہم نے بک کرایا وہ تو وہاں پہ مل جاتا ہے, جو بک ہی نہیں کرایا وہ تو یہیں رہ گیا, وہ تو نہیں وہاں پہ ملے گا. اسی طرح بعض نیکیاں انسان کرتا ہے جو وہ آخرت کی بیلٹ پہ ڈال دیتا ہے, وہاں پہ بک کرا دیتا ہے, وہ تو وہاں پہنچ گئی, اور کچھ ہیں جو رہ ہی گئیں, ضائع ہو گئیں, احسان جتا کے, ریاکاری کر کے, تکبر کر کے, کوئی ایسے کام کر کے کہ وہ یہیں پہ مٹ گئیں, وہ گئی نہیں آگے, وہ پیچھے رہ گئیں, وہ اس کے آثار بن گئے, وہ پیچھے ہی رہ گئیں. ہم سب اپنے آثار پر غور کریں, ہمارے کیا آثار ہیں, ہمارے بچوں پہ ہمارے کیا آثار ہیں, ہمارے ارد گرد والے لوگوں پہ کیا آثار ہیں, میں کیا چھوڑ کے جا رہی ہوں, کیا آگے بھیج رہی ہوں. مجھے یہ بھی فکر کرنی ہے, آگے صرف بھیجنے کی نہیں پیچھے جو ہے اس کی بھی فکر کرنی ہے. اللہ ہمارے آثار اچھے ہی رکھے, جو صدقہ جاریہ ہوں ہمارے لیے. دیکھیں آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ ابن آدم جب انسان مر جاتا ہے تو وہ تین اعمال کے سوا باقی اس کے سارے اعمال کا سلسلہ کٹ جاتا ہے. نمبر ون صدقہ جاریہ کے کام, جو اس نے کوئی مسجد بنائی, کوئی علم کی جگہ بنوا دی, کوئی ایسی چیز, یا وہ علم جس سے لوگ نفع حاصل کرتے ہیں, علم آگے بتا دیا, آگے پھیلا دیا, کسی کو علم کی بات پہنچا دی, یا جو نیک اولاد ہے اس کے لیے, وہ اس کے لیے خیر کا باعث بنتی ہے. تو نیک اولاد بھی اس کے آثار میں سے ہو جاتی ہے. اگر وہ نیک ہوگی تو پھر پیچھے وہ دعائیں بھی کرے گی, نیکیاں بھی کرے گی, اس کا اجر بھی ماں باپ کو پہنچتا رہے گا. اگر وہ بد ہوگی اور ماں باپ نے ساری زندگی ان کو کبھی نہیں کہا کہ بیٹا نماز پڑھ, بیٹا اللہ سے ڈر, بیٹا اللہ ہے, اللہ کی پہچان, رسول کی پہچان, دین کی کوئی بات اس کو نہیں بتائی, تو ماں باپ کو بھی عذاب ہوگا, وہ اس بچے کو تو جو ہوگا سو ہوگا. وَكُلَّ شَيْءٍ أَحْصَيْنَاهُ فِي إِمَامٍ مُبِينٍ. ہر چیز ہم نے صرف ریکارڈ نہیں کی ہوئی, گن گن کے رکھی ہوئی ہے. فِي إِمَامٍ مُبِينٍ, امام مبین میں, مطلب لوح محفوظ میں ہر چیز گن گن کے رکھی ہوئی ہے. کوئی ہیپ ہیزرڈ چیزیں نہیں پڑی ہوئی وہاں پہ. دنیا کے اندر ہم کوئی ریکارڈ رکھتے ہیں نا تو کیا ہوتا ہے, اب وہ فلانا سبق ہم نے ڈھونڈنا ہے کہ کون سی آیت وہاں سے وہاں تک, اب اس کی تفسیر کون سی نوٹ بک میں ڈھونڈیں, کہاں ہے, پتہ نہیں کہاں پڑی ہوئی ہے, لکھی تو تھی اب مل ہی نہیں رہی. ایسے نہیں ہوگا, نہ ہی ایسے ہوگا کہ ہم نے کوئی چیز لکھی ہوتی ہے, اب وہ جی وہ کیا اس کو USB گم گئی ہماری, CD گم گئی, या फिर हमने कहाँ पे सेव किया वह कंप्यूटर में, कंप्यूटर ही क्रैश हो गया, वो जाया हो गई, ऐसा नहीं होगा कुछ भी, वो बिल्कुल महफूज है वहां पे, और वो ऐसी है कि एक्सेसिबल है, जब चाहे निकाल ली जाए वहां पे सब। एक तो अमाल है ना, ये फरिश्ते लिख रहे हैं यहाँ पे, एक लोहे महफूज में जब अल्लाह ताला ने वहां पे लिखा हुआ कि कौन किसी ने कितना जीना है, क्या करना है, उसके साथ क्या होगा, वो क्या अमल करेगा, सब सेव है वहां पे। तो ये तो जब यहाँ पे एग्जीक्यूट हो रहा है तब लिखा जा रहा है, वहां पे पहले से लिखा हुआ है इमाम मुबीन में। इमाम मुबीन इसको क्यों कहा गया, इसलिए कि इमाम वो होता है, आप देखें इमाम होता है ना, जैसे मस्जिद में भी इमाम होते हैं, उनकी लोग इत्तेबा करते हैं, उनको फॉलो करते हैं, तो फरिश्ते भी अहकाम को नाजिल करना है, किसको कितना रिस्क देना है, किसकी रूह कब्ज करनी है, किसको कितनी औलाद देनी, ये सब लोहे महफूज में लिखा हुआ, उसकी इत्तेबा करते हैं, उसको फॉलो करते हैं, इतना 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 ये करना है, किसके ऊपर क्या हादसा आना है, किसके ऊपर क्या होना है, वो सब वहां से लेते हैं। तो वहां पे इस तरह से गिन गिन के चीजें, जैसे मसलन हम कहें, एक मिसाल के तौर पे, एक किसी को हम, किसी ने हमसे कोई चीज खरीदी, हमने उसको रसीद दे दी कि ये लो भाई रसीद तुम्हारी चीज उसने खरीदी, उसका नाम चीज का लिखा और प्राइस लिख दी। दूसरा एक ये भी तरीका होता है कि ऐसी रसीद जिसमें डेट भी है, टाइम भी है, ट्रांजैक्शन नंबर भी है, किस कार्ड से पे किया वो भी है, कैमरे भी हैं, उन्होंने भी रिकॉर्ड किया हुआ है कि किस वक्त ये बंदा आया, किस वक्त इसने, ये सब चीज उसकी वो लिखी हुई है, उसके फिंगरप्रिंट भी वहां पे लिए हैं। अब वो वाला रिकॉर्ड एक बहुत ही प्रिसाइज है, इसमें गिन गिन के हर चीज मौजूद है। अल्लाह ताला का जो रिकॉर्ड है ना, उसमें सब छोटी से छोटी, बड़ी से बड़ी चीज, टाइम, डेट, जगह, हर चीज के साथ कैलकुलेशन है। नमाजें कितनी पढ़ी, कितनी उनमें से जाया की, कितनी नमाजें हैं जिनके रुकू सज्दे सही नहीं थे, कितनी नमाजें हैं जिनमें ख्यालात आते रहे, कितनी नमाजें हैं जो देर से पढ़ी, कितनी नमाजें हैं जो बिल्कुल अच्छे खुशू के साथ करी, कितनी नमाजें हैं जो वजू के बगैर ही पढ़ ली थी, कैसी क्या क्वालिटी थी नमाज की, अरकान पूरे थे कि नहीं, कितनी नमाजें जिनमें रखते ही कम कर दी थी, सब चीज लिखी हुई है। ऐसे नहीं कि सिर्फ ये कि ये नमाजी था, ये नहीं, ये भी तो एक रिकॉर्ड हो सकता है ना, ये नमाजी था, चलो पांच वक्त की नमाज पढ़ता, इस तरह से लिखा हुआ गिन गिन के, समझ आई, अकाउंटिंग है वहां पे पूरी। ऐसी जगह से कौन बच के जा सकता है फिर। अल्लाह ताला ने फरमाया कुल्ला शैइन, यानी हर चीज, कोई चीज ऐसी है ही नहीं कि जो रह गई हो, जो रह गई हो। सोचे हमें अगर ये पता चल जाए, हमारी बातें भी रिकॉर्ड हो रही हैं, यहाँ पे लोग भी बैठे हुए हैं जो सुन रहे हैं, और कैमरे भी लगे हुए हैं, और सारी हमारी नकलो हरकत भी देखी जा रही है, सब कुछ हो रहा है, तो हम कितने डर जाएंगे। वैसे ही हमें वो तो फौरन एंग्जाइटी शुरू हो जाती है, और एकदम नर्वस हो जाते हैं। सोचें कि हर वक्त ये किरामन कातिबीन भी लिख रहे हैं, अल्लाह ताला भी वॉच कर रहा है हमें, हमारा वहां पर भी एक लोहे महफूज में रिकॉर्ड मौजूद है, फिर भी हम कितने बेफिक्र हैं, कितने ना डर हैं, जरा भी हमें नर्वसनेस नहीं होती, गुनाह करते भी नहीं होती ये नर्वसनेस, क्या है गुनाह कर रहे हैं, कितना कुछ मेरे पास रिकॉर्डिंग डिवाइसेस मौजूद है, और नहीं और तो और देखें, ये तो है, इसके अलावा भी रिकॉर्डिंग हो रही है, ये हाथ है रिकॉर्ड कर रहे हैं, ये स्किन है रिकॉर्ड कर रही है, ये आंखें, ये कान, ये कयामत के दिन ये भी बोलेंगे, ये भी रिकॉर्डिंग कर रहे हैं, हिडन कैमराज हैं ये हमारे, तो हर जगह हमारी रिकॉर्डिंग हो रही है, इन्होंने ही बोलना शुरू कर देना, तो कितनी जगह पे जिसकी सर्वेलेंस हो रही हो, उसका क्या हाल होगा कयामत के दिन, वो कहीं से बच के जा सकता है कि इंसान का कि अब ये वाली बात तो अल्लाह को याद ही नहीं रहनी, या ये तो पता ही नहीं चली होगी, या ये इसका क्या फर्क पड़ता है। इंसान कितना घिरा हुआ है अल्लाह की कुदरत में, फिर भी वो ना डर हो, कैसे हो सकता है जिसको ये यकीन हो इन आयात पे। अल्लाह ताला हम सबको माफ कर दे, अल्लाह ताला इस एहसास को हमारे अंदर जिंदा रखना कि एक रब है जो देख रहा है, हमारे किरामन कातिबीन हैं जो हमारे आमाल लिख रहे हैं, हमारी हर तरफ से हमारे ये रिकॉर्ड रखा जा रहा है, क्यों रखा जा रहा है, ताकि तुम्हें उस दिन दिखाया जाए, ये ऐसे ही नहीं रखा जा रहा, ये बेकार काम नहीं है, ये बेकार एक्टिविटी नहीं हो रही, ये फारिग थे फरिश्ते तो उनको इस काम पे लगा दिया, ऐसा नहीं है, इसलिए क्योंकि इसके मुताबिक फिर अल्लाह ने हिसाब लेना है तुम्हारा। तुम बच के कहाँ जा सकते हो फिर कैसे जिंदगी गुजरनी चाहिए, कितना संभल के चलने की जरूरत है फिर मुझ समेत हम सबको। अल्लाह हम सबको माफ़ फरमा दे। सुभानक अल्लाहुम्मा व बिहमदिक नशहदु अन ला इलाहा इल्ला अंता नस्तगफिरुका व नतूबु इलैक। तिलावत सुने।
أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ياسين والقرآن الحكيم إنك لمن المرسلين على صراط مستقيم تنزيل العزيز الرحيم لتنذر قوما ما أنذر آباؤهم فهم غافلون لقد حق القول على أكثرهم فهم لا يؤمنون إنا جعلنا في أعناقهم أغلالا فهي إلى الأذقان فهم مقمحون وجعلنا من بين أيديهم سدا ومن خلفهم سدا فأغشيناهم فهم لا يبصرون وسواء عليهم أأنذرتهم أم لم تنذرهم لا يؤمنون إنما تنذر من اتبع الذكر وخشي الرحمن بالغيب فبشره بمغفرة وأجر كريم إنا نحن نحيي الموتى ونكتب ما قدموا وآثارهم وكل شيء أحصيناه في إمام مبين